नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 13 दिनमा कि
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
वैशाख 31 गते हुने चुनावका लागि भोलि मनोनयन दर्ता गरिने, ठूला दल उम्मेद्वार चयनमा व्यस्त, भोलिको मनोनयनपछि चुनावको वातावरण झनै बढ्ने आयोगको दावी।
एमाले र नयाँ शक्ति नेपालद्वारा चुनावी घोषणा पत्र सार्वजनिक, आर्थिक वृद्धि दुवै पार्टीको मुख्य एजेण्डा।
महाअभियोग प्रस्तावप्रति असहमति जनाउँदै राप्रपा सरकारबाट बाहिरियो, महाअभियोगको विरोधमा काठमाडौँमा नागरिकको प्रदर्शन।
भारतको आसाममा गाई मारेको आरोपमा दुईजना मुस्लिम नागरिकको हत्या, आक्रोशित भीड़ले आक्रमण गरेको प्रहरीको भनाई।
र रोयल च्यालेन्जर्स बेंगलोर आईपीएल क्रिकेटको समूह चरणबाटै बाहिरियो, दोस्रो खेलमा पुणे र गुजरात खेल्दै।
ए मुना, यसपालि हुने स्थानीय तहको चुनावमा केही पदमा महिला उम्मेदवारी अनिवार्य रहेछ अघि?
हो नि, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्छ। नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पनि एकजना महिला हुनै पर्ने व्यवस्था बनाएको छ। त्यति मात्र होइन, गाउँपालिका वा नगरपालिकाको हरेक वडामा दुईजना महिला वडा सदस्य चुनिने पक्का छ। दलहरूले मनोनयन पत्र दर्ता गर्दा एकजना दलित महिलाको नाम समावेश गर्नै पर्ने अनिवार्य व्यवस्था छ।
साह्रै राम्रो व्यवस्था भएछ। लौ जाउँ इन।
कता?
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि महिला उम्मेद्वारलाई भोट माग्न।
महिला सहभागिता वृद्धि गरी सशक्त महिला नेतृत्व स्थापित गरौं र सुशासन तथा समावेशीकरणमा योगदान पुर्याउ। सम्झनुहोस्, मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस्। निर्वाचन आयोग।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
चुनाव होला कि नहोला भन्ने अन्यलका बीच भोलि पहिलो चरणमा हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ता हुँदैछ। चुनाव आउन 13 दिन मात्र बाँकी रहँदा पनि सरकारमा रहेका दलले प्रधान न्यायाधीशमाथिको महाभियोग, संविधान संशोधन लगायतका विषयलाई बल्झाएकोले पहिलो चरणकै वैशाख 31 गते चुनाव होला भन्ने विश्वास छैन। भोलि मनोनयन दर्ता गराउने कतिपय उम्मेद्वारलाई समेत चुनाव हुनेमा शंका छ। वैशाख 31 गते हुने चुनावका लागि भोलि प्रदेश नम्बर 3, 4 र 6 का 34 वटा जिल्लाका 283 स्थानीय तहमा मनोनयन दर्ता हुनेछ। स्थानीय तहको केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा भोलि बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ। 21 वर्ष पुगेका र सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम भएका व्यक्ति उम्मेद्वार बन्न सक्नेछन्। जेठ 31 गते चुनाव हुने प्रदेश नम्बर 1, 2, 5 र 7 भने जेठ 19 गते मनोनयन दर्ता गरिनेछ। मनोनयनको पूर्व सन्ध्यामा आज पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले भोलि हुने मनोनयनपछि चुनावको वातावरण झनै बढ़ने विश्वास व्यक्त गर्नुभएको छ। आयोगका पूर्व निर्धारित कार्यक्रम कुनै हालतमा पनि परिवर्तन नहुने भन्दै सबै राजनीतिक दललाई भोलिको मनोनयन नछुटाउन उहाँले आग्रह गर्नुभयो। भोलि मनोनयन दर्ता भएदेखि नै उम्मेद्वारलाई आचार संहिता लागू हुने भएकाले सचेत हुन पनि प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गर्नुभयो। चुनाव सम्पन्न गराउन आम संचारको पनि महत्वपूर्ण भूमिका रहेकाले स्वतन्त्र ढंगले सूचना सम्प्रेषण गर्न पनि प्रमुख निर्वाचन आयुक्त यादवले सुझाव दिनुभयो।
तर चुनावका लागि मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि केही ठूला ठाउँमा मुख्य ठूला दलले उम्मेद्वार चयन गर्न सकेका छैनन्। मुख्य ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले अहिलेसम्म पनि केही महानगरपालिका, उपमहानगरपालिका लगायतका ठाउँमा उम्मेद्वार चयन गर्न सकेका छैनन्। उम्मेद्वारका लागि चर्को लबिङ र दबाव परेपछि नेताहरूले 3, 4 र 6 नम्बर प्रदेशका जिल्लामा हुने स्थानीय तहको चुनावमा उम्मेद्वार छान्न नसकेका हुन्। आज रातिसम्ममा उम्मेद्वार चयन गर्ने भन्दै कांग्रेस, एमाले तथा माओवादी केन्द्र अहिले पनि छलफलमा जुटेका छन्। अरू साना दल र नयाँ दलले उम्मेद्वार छाने पनि ठूला दलले उम्मेद्वार चयन गर्न नसक्दा चुनावी प्रचार प्रसारले तीव्रता पाउन सकेको छैन।
25 वर्षमा देशलाई समृद्ध मुलुक बनाउने योजनासहित एमाले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। आर्थिक र पूर्वाधार विकासका योजनालाई प्राथमिकता दिँदै एमाले 5 वर्षभित्र प्रति व्यक्ति आय $5,000 पुर्याउने, सबै नागरिकको स्वास्थ्य बीमा गर्ने, सन्तुलित विदेश नीति अवलम्बन गर्ने प्रतिबद्धता सहित घोषणा पत्र बाहिर ल्याएको हो। थप विवरण साथी प्रकाश ढकालबाट।
केही समयदेखि घोषणा पत्र बनाउन आन्तरिक छलफल तीव्र पारेको प्रमुख प्रतिपक्षी दल एमाले मतदातालाई आकर्षित गर्ने र महत्वाकांक्षी योजना समेटिएको घोषणा पत्र सार्वजनिक गरेको हो। पार्टी कार्यालय धुम्मराईमा भएको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्दै 5 वर्षमा प्रति व्यक्ति आय $5,000 पुर्याउने र 10 वर्षमा मध्यम आय र 25 वर्षमा सम्पन्न देशको सूचीमा उक्लने योजना सार्वजनिक गर्नुभयो। 3 वर्षभित्र उद्योग कल कारखानाको उल्लेख्य विकास गरी एक घर एक रोजगारी र 10 वर्षमा वैदेशिक रोजगारीको अन्त्य गर्ने घोषणा एमाले गरेको छ। यस्ता कार्यक्रममा आफूहरूले भन्नका लागि नभई गर्नका लागि ल्याएको दावी गर्नुहुन्छ अध्यक्ष केपी शर्मा ओली।
यस पार्टीले भन्नका लागि भन्ने, नगर्नका लागि भए पनि भनी चाहिँ दिने काम गर्दैन। यसले जे नीतिहरू अगाडि सार्छ ती कामहरू गर्नका लागि अगाडि सार्छ र ती सम्भव छन् भनेर अगाडि सार्छ र ती सम्भव यसरी छन् भनेर पनि अगाडि सार्छ। हामीले त्यसै गरेका छौँ।
अनिवार्य स्वास्थ्य बीमा, गाउँपालिकामा 25 र नगरपालिकामा 50 सयका अस्पताल बनाउने, 10 वर्षमा 15,000 मेगावाट बिजुली उत्पादन गर्ने योजना एमाले अघि सारेको छ। 5 वर्षभित्र काठमाडौँ निजगढ फास्ट ट्र्याक, हुलाकी राजमार्ग, मध्य पहाड़ी राजमार्ग, उत्तर दक्षिण जोड्ने करिडोर, काठमाडौँ उपत्यकामा 2 चक्रपथ निर्माण गरिसक्ने र प्रत्येक वडासम्म 2 लेनको पक्की सड़क बनाउने सपना एमाले घोषणा पत्रमा उल्लेख गरेको छ। सचिव प्रदीप ग्यावाली।
देशमा विकासको समृद्धिको कुरा चर्चासम्म पनि हुने स्थिति थिएन, तर आज विकास समृद्धि र यो देश हामी आफै बनाउन सक्छौ भन्ने कुराको आत्मविश्वास कहीँ कतै जागेको छ। त्यो आत्मविश्वास हामीलाई हिजो कागजका नौका बनाएर उडाउनेहरूले, कागजका रेल बनाएर उडाउनेहरूले आफ्नो घोषणा पत्रमा रेलको तस्विर नराखिकन घोषणा पत्र बनाउन नसक्ने अवस्थामा पुग्नु भनेको नेकपा एमाले एउटा ट्रेन्ड सेटर हो भन्ने कुरा त्यसले पुष्टि गर्छ।
रसुवागढी काठमाडौँ पोखरा लुम्बिनी रेल मार्ग, काठमाडौँ बीरगंज रेल मार्ग, हरेक प्रदेशमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता पनि एमाले घोषणा पत्र मार्फत सार्वजनिक गरेको छ। 10 वर्षमा 50 लाख पर्यटक भित्राउने, कृषिलाई आधुनिकीकरण गर्दै 2 वर्षमा आत्मनिर्भर र 5 वर्षमा कृषिजन्य वस्तुको निर्यात गर्ने महत्वाकांक्षी योजना घोषणा पत्रमा उल्लेख गरिएको छ। त्यस्तै 5 वर्षमा कृषियोग्य जमीनमा सिंचाईको प्रबन्ध गरिसक्ने, खनिज पदार्थको उत्खनन गर्ने, खेल क्षेत्रको विकासका लागि काठमाडौँ उपत्यकामा 3 वटा अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजना एमाले अघि सारेको छ। फेरि सचिव प्रदीप ग्यावाली।
कृषिको आधुनिकीकरणको हाम्रो सपना छ, जसभित्र हामीले अब निर्वाहमुखी ससाना प्लटका टुक्राहरूमा जग्गा होइन, सुपर जोन, जोनहरू, ब्लकहरू, पकेटहरूका माध्यमहरूबाट कृषिको व्यापक एउटा चकलाबन्दी सहित 2 वर्षभित्रमा आधारभूत कृषि उत्पादनमा आत्मनिर्भर हुने र 5 वर्षपछि खाद्यान्न निर्यात गर्ने र प्रत्येक किसानहरूको जीवनलाई अत्यन्त सुखी समृद्ध बनाउने गरी कृषिका एउटा ठूला योजनाहरू लिएर आएका छौं।
एमाले 3 वर्षमा सबै नागरिकलाई साक्षर बनाउने, सबै बालबालिकालाई विद्यालय ल्याउने, वृद्ध भत्ता 5,000 पुर्याउने घोषणा पत्रमा उल्लेख गरेको छ।
एमाले जस्तै आर्थिक वृद्धिलाई नै महत्व दिएर बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपालले पनि आज घोषणा पत्र सार्वजनिक गरेको छ। नयाँ शक्तिले 2 दशक निरन्तर 2 अङ्कको आर्थिक वृद्धि दर हासिल गर्ने महत्वाकांक्षी विकास नीति सहितको घोषणा पत्र सार्वजनिक गरेको हो। नयाँ शक्ति पार्टीले समृद्ध देश निर्माणका लागि 5 वर्षे, 15 वर्षे र 25 वर्षे लक्ष्यहरू पेश गरेको छ। अबको 5 वर्षमा देशलाई विकासशील देशमा स्तर उन्नति गर्ने, सन् 2030 मध्यम आय भएको देशको दर्जामा पुग्ने र सन् 2040 देशलाई विकासको उन्नत तथा उच्च स्तरमा पुर्याउने घोषणा पत्रमा उल्लेख छ। यस्तै अबको 5 वर्षमा प्रति व्यक्ति औसत आमदानी $2,000 पुर्याउने, निरपेक्ष गरिबी 10% झार्ने, वार्षिक 3,00,000 रोजगारी सिर्जना गर्ने उसको घोषणा पत्रमा उल्लेख छ। नयाँ शक्तिको घोषणा पत्रमा 2 उत्तर दक्षिण आर्थिक करिडोर सञ्चालनमा ल्याउने, 15 वर्ष मुनिका बालबालिका र 65 वर्ष माथिका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने लगायत पनि समावेश गरिएको छ। समाजका सबै वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई धनी बनाउन आर्थिक वृद्धि र समन्वयक वितरणको गतिशील सन्तुलन मिलाउँदै जाने पनि नयाँ शक्तिले जनाएको छ।
भारत सरकारले स्थानीय तहको चुनावका लागि 86 गाड़ी सहयोग गरेको छ। निर्वाचन आयोगमा आज भएको कार्यक्रममा आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरीले गाड़ीको साँचो हस्तान्तरण गर्नुभएको हो। यी गाड़ीको मूल्य 8,91,00,000 रहेको छ।
स्थानीय तहको चुनावमा उम्मेद्वारको टिकट मनपरी वितरण गरेको भन्दै नेपाली कांग्रेस रसुवाको पार्टी कार्यालयमा असन्तुष्ट पक्षले तोडफोड गरेका छन्। सदरमुकाम धुन्चे स्थित पार्टी कार्यालयमा गोसाईकुण्ड गाउँपालिकाको उम्मेद्वार छनौट गर्ने क्रममा विवाद भएपछि तोडफोड भएको हो। तोडफोड गर्ने 5 कांग्रेस कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचनकै कुरा सुन्छु अचेल घर घरमा। दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्, घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्। घर घरबाट निस्किएर खाली सके बोल्न, चुनाव ठूलो मौका हो विकासको ढोका खोल्न, चुनाव ठूलो मौका हो विकासको ढोका खोल्न।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
यो अफर 2074 साल वैशाख 28 गतेसम्म लागू हुनेछ। नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले वैशाख 31 गते हुने चुनावका लागि भोलि मनोनयन दर्ता गरिने ठूला दल उम्मेद्वार चयनमा व्यस्त इमाले र नयाँ शक्ति नेपालद्वारा चुनावी घोषणा पत्र सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। प्रधानमन्त्री पुष्पकमल दाहालले महाअभियोग प्रस्तावले असहज परिस्थिति नआउने बताउनु भएको छ। बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग पछिको अवस्थाका बारेमा जानकारी गराउँदै उहाँले यस्तो बताउनु भएको हो। राष्ट्रपतिले प्रधानमन्त्री दाहालसँग प्रधान न्यायाधीश विरूद्धको महाअभियोग र त्यसपछि उत्पन्न हुने राजनैतिक परिस्थितिबारे जिज्ञासा राखेपछि उहाँले त्यसले असर नगर्ने विश्वस्त पार्नु भएको थियो।
प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरेकोमा असन्तुष्ट हुँदै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ। आज दोस्रो पल्ट बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिनुभयो। सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकलौटी रूपले निर्णय गरेको भन्दै अब सरकारमा बसिरहनु उचित नरहने ठहर गर्दै बैठक सरकारबाट बाहिरिएको उहाँले बताउनुभयो। बैठकमा केही नेताले चुनावको मुखमा पार्टी सरकारबाट बाहिरिन नहुने भने पनि अध्यक्ष थापाले सरकारबाट बाहिरिने निर्णय गर्नुभएको हो। तर संविधान संशोधनको विधेयकमा भने समर्थन रहने राप्रपाले जनाएको छ। कांग्रेस र माओवादीले प्रधान न्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता गरेपछि राप्रपा असन्तुष्ट छ। 37 सीट रहेको राप्रपाका तर्फबाट सरकारमा एक उप प्रधानमन्त्री सहित चार मन्त्री थिए।
समाजवादी फोरम नेपालले प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध दर्ता भएको महाअभियोग संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला भएको जनाएको छ। अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति निकालेर प्रधान न्यायाधीश कार्की विरूद्ध दर्ता गरिएको महाअभियोगको प्रस्ताव सरकारले स्वतन्त्र न्यायपालिकामाथि नियन्त्रण र सर्वोच्च अदालतको न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गर्नुभएको छ। गैर कानूनी तरिकाबाट व्यक्तिगत गुटगत र दलगत स्वार्थ पूर्ति गर्नका लागि नाटकीय राजकीय सत्ता र शक्तिको दुरूपयोग गरेर स्वतन्त्र न्यायालयलाई प्रभाव पार्न खोजिएको संघीय समाजवादी फोरम नेपालले जनाएको छ।
यसैबीच प्रधान न्यायाधीश कार्की विरूद्धको महाअभियोग प्रस्ताव विरूद्ध काठमाडौँमा र्याली निकालिएको छ। स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भएको र प्रधान न्यायाधीशले भ्रष्टाचार सम्बन्धीका मुद्दा अघि बढाएपछि डरले महाअभियोग ल्याएको भन्दै नागरिक सञ्जालको नाममा माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालिएको हो। भ्रष्टाचारीलाई डोजर लगाउने भन्दै र्यालीमा डोजर पनि प्रयोग गरिएको थियो। र्यालीमा सहभागीहरूले 1, 2, 3, 4 बन्द गर भ्रष्टाचार, दृढ बन सुशीला, हामी तिम्रो साथमा छौं लगायत नारा लगाएका थिए।
यस्तै नेकपा माओवादी केन्द्रले कार्यपालिकाको क्षेत्राधिकारमाथि नै हस्तक्षेप गरेकोले बाध्य भएर प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनु परेको ठहर गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको हेडक्वार्टरको बैठकले कार्यपालिकाको निर्णयमाथि अंकुश लगाउने कार्य कानूनी शासन र लोकतन्त्र विरूद्धको कदम भएको भन्दै महाअभियोगको विषयले स्वतन्त्र न्यायालयको गरिमा अझ बढाउने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाअभियोगको बारेमा जानकारी गराउनु भएको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन विधेयक र प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न गरेको आग्रह एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्नुभएको छ। आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले संशोधन विधेयक, महाअभियोग प्रस्ताव, स्थानीय तहको चुनाव र बजेटका विषयमा सहमतिका साथ अघि बढ्न ओलीलाई आग्रह गर्नुभएको थियो। जवाफमा ओलीले महाअभियोग प्रस्तावले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै त्यसमा एमाले साथ दिन नसक्ने स्पष्ट पार्नुभयो।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्तारूढ कांग्रेस र माओवादीले प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गरेका छन्। तर त्यो प्रस्तावप्रति असहमति जनाउँदै गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिइसक्नु भएको छ भने सत्तारूढ दल राप्रपाले पनि सरकार छाडेको छ। एमाले र संघीय समाजवादी फोरमले पनि महाअभियोग प्रस्तावले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै त्यसको विरोध गरेका छन्, जसका कारण संसदमा पेश भएको यो महाअभियोग प्रस्ताव पारित हुने सम्भावना छैन। तर यो महाअभियोग प्रस्तावले चुनाव प्रभावित हुन्छ कि भन्ने आशंका चाहिँ बढाएको छ। विष्णु विश्वकर्माको रिपोर्ट।
नेपाल सरकारको कार्यक्षेत्रको कुरालाई हस्तक्षेप गरियो, एकपटक होइन पटक पटक हस्तक्षेप गर्ने प्रयत्न गरियो र यसले न्यायपालिकाको मर्यादामा प्रश्न, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न भयो, शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तमा प्रहार।
प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारणबारे बताउँदै कांग्रेस केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री रमेश लेखक, मुख्य सत्ता साझेदार दल कांग्रेसले सर्वोच्चका पछिल्ला फैसलाले कार्यपालिकामाथि पटक पटक हस्तक्षेप गरेको, शक्ति सन्तुलन र शक्ति पृथकीकरणमाथि प्रहार गरेको न्यायपालिकाको मर्यादा, कार्यक्षमता र निष्पक्षतामाथि नै प्रश्न उठेको भन्दै महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको दावी गरेको छ। न्यायालयभित्र गुटबन्दी कायम गर्ने खतरा बढ़ेको, निश्चित न्यायाधीशहरूको बेन्च खड़ा गरेर फैसला गर्ने काम भएको, प्रक्रियागत रूपमा कानूनी त्रुटि गरेको लगायतका आरोप लगाउँदै प्रधान न्यायाधीश कार्की विरूद्ध महाअभियोग प्रस्ताव ल्याउनु परेको कांग्रेसको जिकिर छ। फेरि कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक,
अदालतको सामान्य प्रक्रिया, सामान्य प्रचलन, सामान्य मर्यादा अनुकूल काम भएन, प्रक्रियागत कानूनी त्रुटि भयो, र यसरी आएको फैसलाले मुलुकको न्याय सम्पादनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वासी बनाउन सक्दैन भन्ने अवस्था सिर्जना भएको हुनाले यो महाअभियोग ल्याउनु पर्यो।
सरकारले अर्का डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक आईजीपीमा नियुक्त गरेको दुई हप्तापछि चुनावको मुखैमा प्रधान न्यायाधीशमाथि महाअभियोग लगाउने सत्तारूढ दलको निर्णयले चुनावलाई प्रभावित गर्न सक्ने कतिपयको आशंका छ। तर संशोधन विधेयक पारित गरी मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन महाअभियोग प्रस्तावले कुनै असर नगर्ने कांग्रेस महामन्त्री शशांक कोइरालाको दावी छ।
हामीले संशोधन प्रस्ताव लिएर गएका छौँ, यो प्रक्रिया गर्ने यसलाई अगाडि बढाउँछौ। उनीहरूको प्रदेशहरूमा त निर्वाचन त अर्को 30 हुने हो, यो बीचमा हामीले समय पाउँछौ त्यसलाई पारित गरेर अनि उनीहरूलाई चाहिँ समावेश गराउँछौ चुनावमा, यसले केही असर पार्दैन।
दावी र तर्क जे भए पनि मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन संशोधन प्रस्ताव पारित गर्नुपर्ने चुनौती बढेका बेला संसदमा प्रधान न्यायाधीश विरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सत्तारूढ दलहरूलाई झन अप्ठ्यारो बनाएको छ।
सी धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ,
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-01-00019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पर्वतमा चट्याङ लागेर 2 जनाको ज्यान गएको छ। चट्याङ लागेर फलेवास नगरपालिका पाङराङमा विक्रम नेपाली र महाशिला गाउँपालिका फलामखानीमा धनकुमारी थापाको ज्यान गएको प्रहरीले जनाएको छ। चट्याङ लागेर पाङराङमा 3 जना र फलामखानीमा 4 जना घाइते भएका छन्।
ताप्लेजुङमा छाताको डण्डीमा बारूद भरेर पड्काउने क्रममा डण्डीमा एक बालकको ज्यान गएको छ। छाताको डण्डीमा बारूद भरी आगो सल्काएर पड्काउन लाग्दा आठराई त्रिवेणी गाउँपालिका निगुरादिनका 10 वर्षीय मिलन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ। अभिभावक कोही नभएका बेला बालकले बारूद भरेर पड्काएका थिए।
दाङमा आगोले जलेर एक वृद्धाको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका दुधरासमा घरमा आगो लाग्दा 65 वर्षीय दिलमाया गुरूङको जलेर ज्यान गएको प्रहरीले जनाएको छ। खाना पकाउँदै गर्दा ग्यास लिक भएर आगो लागेको प्रहरीले जनाएको छ।
म्याग्दीको सदरमुकामदेखि मुस्ताङ हुँदै चीनको सीमा क्षेत्र कोराला नाका जोड्ने बेनी जोमसुम कोराला सड़कमा पक्की मोटरेबल पुल निर्माण कार्य शुरू भएको छ। दानाको घट्टे खोला, मुस्ताङको घाँसाको खहरे खोला, मार्फाको स्याङ खोला र कागबेनी खोलामा पक्की मोटरेबल पुल निर्माण शुरू भएको हो। यी चार ठाउँमा मोटरेबल पुल नहुँदा बाढ़ी आएका बेला गाड़ी आवत जावत गर्न समस्या हुने गरेको थियो।
राप्ती उपक्षेत्रीय अस्पतालले पे क्लिनिक सेवा शुरू गरेको छ। दिउँसो 3 बजेदेखि 5 बजेसम्म दैनिक 2 घण्टा विशेषज्ञ डाक्टरले सहुलियत दरमा उपचार सेवा दिने अस्पतालले जनाएको छ। अस्पतालले बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म सेवा दिनुपर्ने स्वास्थ्य मन्त्रालयको नीति अनुसार विस्तारित सेवा शुरू गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार बिरामीले 300 रूपियाँ शुल्क तिरेर निजी अस्पतालको जस्तै सेवा पाउनेछन्।
128 अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि मनाइएको छ। दिवसका अवसरमा देशका विभिन्न ठाउँमा कार्यक्रमहरू भएका छन्। 1886 अमेरिकाको सिकागोमा 8 घण्टा काम, 8 घण्टा मनोरञ्जन र 8 घण्टा आराम नारासहित शुरू भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो।
मेरो पनि भन्नु छ।
प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि दलहरूले झगडा गरे भन्दै नारायण आचार्य ट्वीट गर्नुहुन्छ। यस्तै हरकत देखाउँदा नागरिक वाकदिक भइसकेका छन्। यसको प्रत्यक्ष फाइदा नयाँ र आशलाग्दा दल र उम्मेद्वारले लिन सक्छन्।
यसै विषयमा राजु सिवेदी लेख्नुहुन्छ, नेपालमा राजनैतिक दलका ठूला नेताले जे निर्णय गर्यो त्यही स्थापित हुने परम्पराका कारण अदालतको निर्णय दलहरूलाई नपचेको हो। अदालतले स्वेच्छाचारितामा प्रश्न उठाउँदा प्रधान न्यायाधीशले महाअभियोगको सामना गर्नु पर्यो।
आज नेकपा एमाले र नयाँ शक्ति पार्टीले सार्वजनिक गरेका घोषणा पत्र उज्यालो अनलाइनमा पढेर धेरैले प्रतिक्रिया दिनुभएको छ। कुमार तामाङले लेख्नु भएको छ, बाबुराम भट्टराईजीले त नेपाललाई 10 वर्ष पहिले नै स्विजरल्याण्ड बनाउने घोषणा पत्र सार्वजनिक गर्नुभएको थियो। पहिलो संविधान सभाको घोषणा पत्रमा समावेश भएका कति कुरा पूरा भए त्यो जवाब दिन सक्नुहुन्छ? पहिले जवाब दिनुहोस् अनि मात्र अहिलेको घोषणा पत्र पत्याइदिउला।
पर्वते भूषाल कान्छो लेख्नुहुन्छ, पानी जहाज बाहेक सबै दलका घोषणा पत्र एमालेका जत्तिकै राम्रा छन्। उनीहरूका घोषणा पत्र घोषणामै सीमित हुन्छन्। बरु थोरै र साना कुरा समेट्नुहोस् तर पूरा हुने।
एमालेको घोषणा पत्रमा नेपालको पानी जहाज हुने कुरा समेटिएकोमा ट्विटरमा सरोज पीकेआरले व्यङ्ग्य गर्नुभएको छ। नेपालमा घोषणा भएका सबै कुरा पूरा भएका छन्, पानी जहाजको लागि पनि कर्मचारी भर्ना गर्न थालिहाल्ने कि?
अनि मजदूर दिवसको सन्दर्भमा बीपीले ट्वीट गर्नुभएको छ, काम गर्ने तर भोकै मर्ने देशमा के को मजदूर दिवस मनाउने हो र? मजदूर दिवस त 5 तारे होटलमा ठूला बडाले मनाउने हो।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू टंक ढकाल र उजिर कार्की। नेपाल दर्पणमा अब केही विदेशका खबर। भारतको आसाममा गाई मारेको आरोपमा 2 जना मुस्लिम नागरिकको हत्या भएको छ। गाई मारेको आरोप लगाउँदै आक्रोशित भीड़ले ती 2 मुस्लिम नागरिकलाई लखेटेर हत्या गरेको बीबीसीले जनाएको छ। हिन्दू धर्मावलम्बीले गाईलाई देवीको रूपमा पुज्छन् भने धेरै राज्यमा गाई मार्नु गैर कानूनी मानिएको छ। गएको 1 वर्षमा भारतमा गाई मारेको आरोपमा 10 जनाको हत्या भएको ह्युमन राइट्स वाचले जनाएको छ।
जापानले अमेरिकी पानी जहाजको सुरक्षाका लागि ठूलो लडाकु पानी जहाज पठाएको छ। सेनाको भूमिका बढ़ाउने सम्बन्धी विवादास्पद कानून पारित गरेको जापानले आफ्नो समुद्री क्षेत्रमा ठूलो लडाकु पानी जहाज पठाएको हो। हेलिकप्टर सहितको इजुमो लडाकु पानी जहाजले हात हतियार सहितका युद्धक सामान आपूर्ति गर्ने अमेरिकी पानी जहाजको स्कर्टिङ गरेको बीबीसीले जनाएको छ। अमेरिकी पानी जहाज तेल हाल्नका लागि इजुमो तर्फ गइरहेको छ। यसमा अमेरिकाको कार्ल विन्सन विमान वाहक समूह पनि छ। उत्तर कोरियाले कार्ल विन्सन तथा अमेरिकी लडाकु पानी जहाजलाई समुद्रमा डुबाउने चेतावनी दिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। रोयल च्यालेन्जर्स बेंगलोर इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ। आजको खेलमा मुम्बई इण्डियनसँग 5 विकेटले हारेपछि बेंगलोरको शीर्ष चारमा परेर प्लेअफमा पुग्ने सम्भावना सकिएको छ। बेंगलोरले दिएको 163 रनको लक्ष्य मुम्बईले खेल सकिने एक बल बाँकी छँदै 5 विकेट गुमाएर भेटायो। मुम्बईलाई जिताउन रोहित शर्माले नट आउट 56 रन बनाए। दोस्रो खेलमा अहिले राइजिङ पुणे सुपर जायन्ट्ससँग टस हारेर गुजरात लायन्सले ब्याटिङ गरिरहेको छ। गुजरातले ताजा अवस्थामा 3 ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 24 रन बनाएको छ। गुजरातका ब्रेन्डन म्याकुलम 10 र इशान किसान 13 रन बनाएर खेलिरहेका छन्। खेलको अपडेटका लागि मोबाइलको म्यासेज बक्समा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वैशाख 31 गते हुने चुनावका लागि भोलि मनोनयन दर्ता गरिने। ठूला दल उम्मेद्वार चयनमा व्यस्त। भोलिको मनोनयनपछि चुनावको वातावरण झनै बढ्ने निर्वाचन आयोगको दावी।
इमाली र नयाँ शक्ति नेपालद्वारा चुनावी घोषणा पत्र सार्वजनिक। आर्थिक वृद्धि दुवै पार्टीको मुख्य एजेन्डा।
महाअभियोग प्रस्तावप्रति असहमति जनाउँदै रापरपा सरकारबाट बाहिरियो। महाअभियोगको विरोध काठमाडौँमा नागरिकको प्रदर्शन।
भारतको आसाममा गाई मारेको आरोपमा 2 मुस्लिम नागरिकको हत्या। आक्रोशित भीड़ले आक्रमण गरेको प्रहरीको भनाई।
र रोयल च्यालेन्जर्स बेंगलोर आईपीएल क्रिकेटको समूह चरणबाटै बाहिरियो। दोस्रो खेलमा पुणे विरूद्ध गुजरातले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पोहरी पनि बिदा हुन्छौ। नमस्कार।